यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। 3 दिने नेपाल भ्रमणको अन्तिम दिन हिजो चिनिया विदेश मन्त्री वाङ यीद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता। द्विपक्षीय हितबारे हिजै विदेश मन्त्री वाङद्वारा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा स्थानीय तहको निर्वाचन तयारी र चुनावी गठबन्धनबारे छलफल। राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका राजनैतिक दललाई स्थानीय तहको निर्वाचनका लागि सम्बन्धित दलकै निर्वाचन चिन्ह दिने निर्वाचन आयोगको निर्णय। स्थानीय निर्वाचनका लागि 1,77,00,000 बढ़ी मतदाता कायम। र रूस युक्रेन युद्धका कारण 38,00,000 बढ़ी मानिस युक्रेनबाट बाहिरिएको संयुक्त राष्ट्रसंघको तथ्याङ्क। रूससँग वार्ता गर्न आफ्नो देश अझै तयार रहेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। चीनका राज्य परिषद सदस्य एवं विदेश मन्त्री वाङ यी नेपालको 3 दिने भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। विदेश मन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनिया राजदूत हाउ यान्छी लगायत उच्च अधिकारीले हिजो विदाई गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका विदेश मन्त्री वाङ 19 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक्रबार काठमाडौँ आउनु भएको थियो। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्य परिषद सदस्य एवं परराष्ट्र मन्त्री वाङीले शिष्टाचार भेट गर्नुभयो। भेटका अवसरमा उहाँहरूबीच युगौं पुरानो नेपाल चीन मैत्री सम्बन्धबारे विचार विमर्श भएको थियो। हिजै विदेश मन्त्री वाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभयो। भेटमा दुवै दलका शीर्ष नेताहरूले बीआरआई अन्तर्गतका आयोजनाहरूलाई निरन्तरता दिन र छिटो भन्दा छिटो ती आयोजनाहरूको कार्यान्वयनका लागि चीन सरकारलाई आग्रह गर्नुभएको भेटपछि नेताहरूले जानकारी दिनुभयो। अध्यक्ष ओली र विदेश मन्त्री वाङ बीचको छलफलमा बीआरआई परियोजनाको कार्यान्वयन, नेपाल चीन सीमा सहजता लगायतका विषयमा अध्यक्ष ओलीले जोड़ दिनुभएको भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो।
बीआरआईसित जोडिएर जुन आयोजनाहरू अगाडिले बढाउन शुरू गरेका छौं, सहमति गरेका छौं, तिनीहरूलाई छिटोभन्दा छिटो कम्प्लिट गर्ने र जसकाबाट नेपालले फाइदा लिन सक्ने स्थिति छ, सबै पक्षमा छिटो अगाडि बढाइदिँदा नेपालको जुन एउटा आकांक्षा छ, समृद्ध नेपाल, सुखी नेपाली बनाउने, त्यो आकांक्षा पूर्तिमा तपाईँहरूको सहयोग उल्लेख्य रहँदै आएको छ, त्यसमा अझ थप योगदान पुग्नेछ भन्ने कुरा उहाँले राख्नुभयो। चिनिया परराष्ट्र मन्त्रीका तर्फबाट तपाईँले उठाउनुभएका अहिले तत्कालिक समाधान गर्नुपर्ने विषयहरू र बीआरआई मार्फत र अरू सहमति मार्फत अगाडि बढाइएका आयोजनाहरू चीन छिटोभन्दा छिटो तिनीहरूलाई कार्यान्वयनमा लिएर जाने र चीनको जुन पुरानो प्रतिबद्धता हो त्यसलाई निरन्तरता दिन्छौं र त्यसलाई गतिका साथ अगाडि बढाउने नै हाम्रो प्रतिबद्धता छ। त्यो प्रतिबद्धतामा हाम्रो कुनै तलमाथि रहेको छैन। नेपाल र चीन अत्यन्त नजिकका छिमेकी मुलुकहरू हुन्, मित्र राष्ट्रहरू हुन्। ठूलो मुलुक र सानो मुलुकको सम्बन्ध, राम्रो सम्बन्ध कस्तो हुनुपर्छ भन्दा चीन र नेपालले त्यो उदाहरण प्रस्तुत गरेका छन्। त्यो कुरालाई हामी निरन्तर रूपमा अगाडि बढाइरहन्छौं भन्नुभयो।
भेटवार्तामा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताको सहभागिता थियो। यसै गरी चीनको राज्य परिषद सदस्य एवं विदेश मन्त्री वाङ यीसँग हिजै भएको भेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको विकास निर्माणका लागि बीआरआई लगायत परियोजनाको छिटो कार्यान्वयनका लागि चीन सरकारलाई आग्रह गर्नुभयो। भेटका अवसरमा नेपाल चीन सम्बन्धमा विविध पक्षमा कुराकानी भएको र माओवादी अध्यक्ष प्रचण्डले नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्ध दोहोर्याउनु भएको भेटमा सहभागी माओवादी नेता शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो।
डीआरआई लगायतका जो परियोजनाहरू छन् त्यसको कार्यान्वयनको निम्ति आवश्यक पहल बढाउन लिने पहल कदमीको बारेमा चर्चा भयो। पछिल्लो महामारी लगायतका केही सन्दर्भहरूका कारणले व्यापार घाटा बढ्दै गइराखेको दुई देश बीचको सन्दर्भमा त्यसलाई सन्तुलित गर्नको लागि त्यसमा एउटा सकारात्मक परिणामको निम्ति व्यापार नाकाहरूलाई नियमित गर्ने, सहजीकरण गर्ने र त्यसलाई सन्तुलित गर्नको निम्ति प्रयास बढाउने बारेमा हाम्रो तर्फबाट चर्चा गरियो। उहाँहरूले पनि दुई देश बीचको पुरानो र ऐतिहासिक सम्बन्धको दुई पार्टी बीचको सम्बन्धको बारेमा चर्चा गर्नुभयो। त्यस अतिरिक्त उहाँहरूले नेपालका सबै राजनीतिक पार्टीहरूसँगको सम्बन्ध सुदृढ हुँदै गइराखेको, राम्रो हुँदै गइराखेको बारेमा चर्चा गर्नुभएको थियो। हाम्रो तर्फबाट नेपालको भूमि चीन विरोधी कुनै पनि गतिविधिको निम्ति प्रयोग हुन नदिने नेपालको तर्फबाट गर्दै आएको प्रतिबद्धताहरूलाई अझ व्यावहारिक रूप दिनको निम्ति पार्टीको तर्फबाट पनि आवश्यक सकारात्मक भूमिका निर्वाह गर्ने बारेमा चर्चा भएको थियो।
त्यस अवसरमा विदेश मन्त्री वाङले नेपालको विकासप्रतिको तीव्र इच्छालाई चीन सरकारको निरन्तर सहयोग रहने बताउनुभयो। भेटवार्तामा माओवादीका वरिष्ठ नेता नारायण काजी श्रेष्ठ, नेता बस्नेत लगायतको सहभागिता थियो। त्यसअघि विदेश मन्त्री वाङले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको थियो। प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाको उपस्थितिमा विदेश मन्त्री वाङले पोखरा विमानस्थलको साँचो परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कालाई हस्तान्तरण गर्नुभएको थियो। शनिबारै परराष्ट्र मन्त्री डाक्टर खड्का र विदेश मन्त्री वाङबीच भएको प्रतिनिधि मण्डल स्तरीय वार्तापछि दुई मुलुकबीच आपसी हितका विभिन्न नौवटा विषयमा समझदारी पत्रमा हस्ताक्षर चीन सरकारले नेपाललाई 11 अर्ब 40 करोड़ रूपियाँ भन्दा बढ़ी अनुदान सहयोग उपलब्ध गराउने भएको छ। आर्थिक एवं प्राविधिक सहयोग अन्तर्गत प्राप्त हुने अनुदान रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको हिजो बसेको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रह्यो। बैठकमा केही सदस्यले निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने धारणा राख्नुभयो भने केहीले गठबन्धनको विपक्षमा धारणा राख्नुभएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिनुभयो।
जिल्ला जाने प्रतिनिधिहरू प्लस चाहिँ नजानेहरूले पनि आफ्नो धारणा राख्नुभयो। त्यो बोल्ने सदस्यहरूले त्यो मिश्रित चाहिँ धारणाहरू छ र धेरै साथीहरूको चाहिँ सदस्य साथीहरूको चाहिँ अब मिलेरै जानुपर्छ भन्ने छ र मिल्दा पनि चाहिँ तल लोकल लेभलमै त्यो जिम्मेदारी दिएर चाहिँ तलै चाहिँ सुम्पिनुपर्छ भन्ने पनि छ। लोकल प्रदेश लेभल जहाँ जहाँ विधानको जे व्यवस्था छ त्यो अनुसार नै गर्नुपर्छ भन्ने छ। अब कतिपय ठाउँमा चाहिँ माओवादी प्रभावित ठाउँहरूमा चाहिँ मिलेर जान गाह्रो छ भन्ने कुरा पनि आएको छ।
पार्टी केन्द्रीय कार्य समितिको अर्को बैठक आज बिहान 11:30 पार्टी केन्द्रीय कार्यालयमा फेरि बस्ने नेपाली कांग्रेसले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका क्रियाकलाप सत्तापक्षलाई फाइदा पुग्ने ढंगले अघि बढ़ेको आरोप लगाउनु भएको छ। महाराजगंजमा शुरू भएको एमाले स्थायी कमिटी बैठकमा हिजो अध्यक्ष ओलीले मतपत्रको रंग बदल्ने, उम्मेद्वारी मनोनयन दुई दिन गर्ने, एमाले निष्कासन गरेका व्यक्तिलाई मान्यता दिएर पार्टी दर्ता गर्ने जस्ता क्रियाकलाप एमालेका लागि स्वीकार्य नभएको बताउनुभयो। स्थायी कमिटी बैठकले निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टीलाई निर्वाचनमा परिचालन गर्नेछ। केन्द्रीय कमिटी बैठकले पारित गरेका निर्वाचन केन्द्रित विषयवस्तुमा छलफल गरी कार्ययोजना तय गर्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो। 45 सदस्यीय स्थायी कमिटिमा 4 पदेन सदस्य रहने व्यवस्था छ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भएकाले कम्युनिष्ट आन्दोलन दिन प्रतिदिन कमजोर हुँदै गएको टिप्पणी गर्नुभएको छ। समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकको हिजो समापन समारोहमा अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीले समानता, सामाजिक न्याय, विकास र समृद्धि कायम गर्ने विषयलाई लक्ष्य बनाउनु पर्नेमा जातीयता, धर्म र सम्प्रदायको राजनीति गरिनु दुःखद पक्ष भएको बताउनुभयो। अध्यक्ष नेपालले राष्ट्रिय पूँजीको विकास गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न कृषि, उद्योग, पर्यटनका साथै पूर्वाधारका क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथि अनेकौं षड्यन्त्र भइरहेकाले अझै लोकतन्त्र सुदृढ र सुनिश्चित हुन नसकेको बताउनु भएको छ। नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री नवीन्द्र राज जोशीको प्रथम स्मृति दिवसका अवसरमा प्रकाशित नवीन्द्र राज जोशी व्यक्तित्व र योगदान पुस्तकको लोकार्पण गर्नुहुँदै नेता पौडेलले लोकतान्त्रिक र निष्ठावान शक्तिलाई कमजोर तुल्याउने खेल भइरहेको उल्लेख गर्नुभयो। पार्टी पूर्व उपसभापति विमलेन्द्र निधिले राजनैतिक संगठन र लोकतान्त्रिक आन्दोलनलाई कसरी अघि बढ़ाउने भन्ने अद्भुत कल्पनाशील शक्ति भएका जोशीको निधनबाट पार्टीले मात्र होइन भावी पुस्ताले असल नेता गुमाएको बताउनुभयो। पार्टी महामन्त्री गगन कुमार थापाले कुनै पद पाउँदा होस् वा नपाउँदा बुझाई व्यवहार सम्बन्ध र प्रस्तुतिमा कहिले फरकपन नदेखिने जोशी राजनीतिले जनतालाई छोएको छ वा छैन भन्नेमा चिन्तित रहेको बताउनुभयो। पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले संघर्षमा शालीन पराजयमा संयम र सत्तामा सृजनशीलताको छवि बनाउनुभएका नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री जोशीको निधनले पार्टीले ऊर्जावान नेता गुमाएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन सूचना र सन्देश।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। निर्वाचन आयोगले दलको राष्ट्रिय मान्यता प्राप्त नगरेका अन्य राजनैतिक दललाई पनि आगामी स्थानीय तह निर्वाचनका लागि सम्बन्धित दलकै निर्वाचन चिन्ह दिने निर्णय गरेको छ। आयोगको बैठकले जिल्लामा दलको आफ्नो संरचना कायम रहेको विवरण प्राप्त भएका दललाई सम्बन्धित दलकै निर्वाचन चिन्ह प्रदान गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो।
जिल्लामा आफ्नो संरचना कायम रहेका विवरण प्राप्त भएका दलहरूलाई सम्बन्धित दलकै निर्वाचन चिन्ह प्रदान गरिनेछ। कुनै जिल्लामा 8 कायम छ, कुनैमा 7 छ, कुनैमा 15 छ, कुनैमा 40 छ, त्यसो भने कतिवटा भन्ने कुरा चाहिँ भन्दा जिल्ला अनुसार हुन्छ। अब यो जिल्ला अनुसारको विवरण चाहिँ तयार हुँदैछ, अब त्यसका आधारमा मतपत्र डिजाइन हुन्छ।
अब दलको जिल्लागत विवरण तयार गरेर मतपत्रको डिजाइन गरिने निर्वाचन आयोगले जनाएको छ। आगामी वैशाख 30 गति हुने स्थानीय तह निर्वाचनका लागि 1,77,33,723 मतदाता कायम भएको छ। निर्वाचन आयोगको हिजोको बैठकले 89,92,010 पुरूष र 87,41,530 महिला तथा अन्य 183 मतदाता कायम गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिनुभयो। आयोगका अनुसार सबैभन्दा बढ़ी मतदाता 7,15,223 भएको जिल्ला मोरङ हो भने सबैभन्दा कम 6,416 मनाङमा मतदाता छन्। धेरै मतदाता हुने जिल्लामा मोरङ, झापा र काठमाडौँ छन् भने थोरै हुने जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा छन्। मतदाता नामावलीमा नाम समावेश भएका आगामी वैशाख 29 गते 18 वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने स्पटक नयाँ व्यवस्था गरिएको छ। निर्वाचनका लागि मतदान स्थल 10,756 र मतदान केन्द्र 21,955 कायम गरिएको छ। निर्वाचन आयोगले आगामी वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संघ संस्थालाई निवेदन दिन आह्वान गरेको छ। निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन गरेका राष्ट्रिय संघ संस्था र व्यक्तिबाट निर्वाचन पर्यवेक्षण गराउन निवेदनका लागि आयोगले हिजो 15 दिनको सार्वजनिक सूचना जारी गरेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले महिला तथा बालिका हिंसालाई सामाजिक समस्याका रूपमा लिएर यसको निरूपणमा सबैले मिलेर अघि बढ़नुपर्ने बताउनु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा हिजो जोन्टा क्लब अन्तर्राष्ट्रियका प्रतिनिधिहरूसँगको भेटवार्तामा राष्ट्रपति भण्डारीले देशमा महिला तथा बालिका हिंसाका घटनाहरू अझै पनि हुने गरेकाले यसको न्यूनीकरणका लागि अझ बढ़ी जागरणको खाँचो ल्याउनुभयो। कार्यक्रममा जोन्टा क्लब अन्तर्राष्ट्रियका प्रतिनिधिहरूले महिला हिंसाका सवालमा सबै देशका महिला तथा बाल बालिकाको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने प्रयासमा रहेको बताउनुभयो। भेटवार्तामा नेपाल स्थित जोन्टा क्लब अफ काठमाडौँ, पोखरा सहित भारत, बंगलादेश लगायतका देशबाट जोन्टा क्लब अन्तर्राष्ट्रियका प्रतिनिधिको सहभागिता थियो। नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले देशको विकास गर्न पूँजी निर्माणमा सरकार केन्द्रित भएको बताउनु भएको छ। सुनसरीको कोशी गाउँपालिका साथ हरिपुरमा हिजो आयोजित कार्यक्रममा मन्त्री कार्कीले देशको विकास तथा समृद्धिका लागि पूँजी निर्माणमा सरकार लागि परेको र त्यसै अनुरूप एमसीसी परियोजना संघीय संसदबाट पारित भएको उल्लेख गर्नुभयो। एमसीसी परियोजनाले देशको विकास र आर्थिक समृद्धिमा योगदान गर्ने भएकाले संसदबाट पास गरेको उहाँको भनाई थियो। उच्च शिक्षा अध्ययनका लागि मन्त्री कार्कीको सहयोग उच्च शिक्षा अध्ययनका लागि मन्त्री कार्कीले हिजो सुनसरीको भुक्रा नरसिंह गाउँपालिकाका दुई विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग रकम हस्तान्तरण गर्नुभयो। भुक्रा नरसिंह गाउँपालिका एकमा आयोजित कार्यक्रममा उहाँले स्थानीय शंकर उराव र दानिश अन्सारीलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले लोकतन्त्र कानूनी राज्य र संवैधानिक सर्वोच्चताको रक्षा गर्न विशेष परिस्थितिमा बनेको वर्तमान सरकारको दायित्व पूरा हुने गरी कार्य सम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। नेपाल न्याय सेवा अन्तर्गत नवप्रवेशी अधिकृतका लागि आयोजित सेवा प्रवेश तालिमको समापन समारोहमा हिजो उहाँले संविधानको रक्षा गर्ने मुख्य जिम्मेवारी सहित बनेको सरकार कानूनको शासन मार्फत सुशासन कायम गर्न क्रियाशील रहेकाले यस कार्यमा आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर 17 स्थित खोलामा बस खस्दा चारजनाको मृत्यु भएको छ। 31 जना घाइते भएका छन्। मृत्यु हुनेमा सिन्धुली तीनपट्टा गाउँपालिका दुईका 30 वर्षीय शर्मिला कार्की श्रेष्ठ, भारत बेतिया बेलसन्धी कोडार पिपरा पञ्चायतका करिब 24 वर्षीय सुनिल यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मृतक दुईजनाको शनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। हिजो पूर्व पश्चिम राजमार्गको फूलजोर पुलमा वीरगंजबाट जनकपुर जाँदै गरेको यात्रु वाहक बस अनियन्त्रित भई फूलजोर पुलबाट तल खसेको थियो। स्थानीय तहको निर्वाचन नजिकैसँगै जनप्रतिनिधिले गरेका कामको समीक्षा र आगामी नेतृत्वका बारेमा सबैतिर छलफल र बहस हुन थालेको छ। सिन्धुलीका जनता पनि आगामी निर्वाचनमा जनतामुखी जनप्रतिनिधि चुन्ने पर्खाईमा छन्। सिन्धुलीबाट कमल सरला सुनुवारको रिपोर्ट।
1,00,000 रुपियाँ योजनाको काम सम्पन्न भयो। काम सम्पन्न भइसके पश्चात आज गयो छैन, भोलि गयो छैन, त्यहाँको प्राविधिक भेटिँदैन, गर्दा गर्दै 14 दिन चाहिँ कर्करे चाहिएछ।
कमलामाई नगरपालिका 9 भिमानका योगेन्द्र बराल जनप्रतिनिधिको काममा सन्तुष्ट भन्दा धेरै असन्तुष्ट देखिनुहुन्छ। उहाँसँग गोलन्जोर गाउँपालिका 6 नाका जुलीकी चाहना हाईको पनि मत मिल्छ।
5 वर्षसम्म जनप्रतिनिधिहरूले गरेको काम चाहिँ खासै उपलब्धिमूलक र विकासात्मक देखिएको छैन। गरिबी निवारण, महिला हिंसा जस्ता यावत कुराहरूमा चाहिँ अझै पनि न्यूनीकरण हुन सकेको छैन।
चुनावको बेला रोजगारी, गरिबी न्यूनीकरण, बिजुली, खानेपानी लगायत प्रशासनिक काम सहज बनाइदिने भन्दै नागरिकलाई मिठो आश्वासन बाँडेका कतिपय जनप्रतिनिधिहरूले नागरिकको गुनासो वास्तविक भएको स्वीकार गरेका छन्। कमलामाई नगरपालिका 6 सिन्धुलीका वडा अध्यक्ष उज्जवल थापा,
100% छैन। कतिपय कुराहरू हामी स्टार्टिङ फेजमा आउँदै गर्दाखेरि उनीहरूले राखेका माग र त्योभन्दा पछाडि अहिले अन्तिम अन्तिम अवस्थामा आउँदाखेरि मागहरू अलिक फरक
जनप्रतिनिधि निर्वाचित भएपछि राम्रा र सकारात्मक काम पनि भएका छन्। फिकल गाउँपालिका 5 सिन्धुलीका वडा अध्यक्ष राजु बराल,
सड़क निर्माणको कामहरू एकदम तीव्र गतिमा अगाडि बढाएका छौँ। किन भन्दा सड़कको पहुँचबाट फिकल गाउँपालिका टाढा थियो। लगभग लगभग हामीले 97% बस्तीहरूमा सड़क सञ्जाल विस्तार गरिसकेका छौँ। त्योभन्दा पछाडि हामीले फिकल गाउँपालिका अहिलेसम्म राष्ट्रिय प्रसारले नछोएको अवस्था थियो। अहिले हामीले 35% बिजुली बालिसकेका छौँ र अब अहिले 40 करोडको टेन्डर मार्फत चाहिँ फिकल गाउँपालिकाका प्रत्येक बस्तीहरूमा काम पूरा भइसकेको छ।
नागरिक आगामी निर्वाचनमा भने नागरिकको हितमा काम गर्ने जनप्रतिनिधि चुन्ने पर्खाइमा छन्। कमल सरला सुनुवार, रेडियो नेपाल, सिन्धुली।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। 1 महिना अघि रूसले युक्रेनमा गरेको आक्रमणपछि 38,00,000 भन्दा बढ़ी मानिस युक्रेनबाट बाहिरिएको संयुक्त राष्ट्रसंघको तथ्याङ्कले देखाएको छ। संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय यूएनएससीआरले युद्ध शुरू भएदेखि 38,21,000 बढ़ी युक्रेनीहरू देशबाट भागेको तथ्याङ्क सार्वजनिक गरेको हो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सरकार रूससँग तटस्थ नीति अपनाउने बारे वार्ता गर्न तयार रहेको बताउनु भएको छ। रूसी पत्रकार संघको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले रूससँग वार्ताका लागि तयार रहेको बताउनु भएको बीबीसीले जनाएको छ। योसँगै राष्ट्रपति जेलेन्स्कीले यो प्रक्रिया जनमतमा जानुपर्ने र यसको निश्चितता तेस्रो पक्षले लिनुपर्ने पनि बताउनुभयो। यसैबीच अमेरिकी राष्ट्रपतिको कार्यालय व्हाइट हाउसले राष्ट्रपति जो बाइडेनले रूसमा सत्ता परिवर्तनको कुरा नगरेको स्पष्ट पारेको छ। अब आर्थिक समाचार।
नेपालमा स्वदेशी तथा विदेशी निजी लगानी प्रवर्धन गर्ने उद्देश्य सहित लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ बीच समझदारी भएको छ। समझदारी पत्रमा लगानी बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट अध्यक्ष शेखर गोल्चाले हस्ताक्षर गर्नु भएको छ। नेपालमा निजी लगानी तथा सार्वजनिक निजी साझेदारीको प्रवर्धन गर्न दुवै पक्षले साझा हित र सरोकारका विषयमा सहकार्य गरी आपसी समझदारीको विकास गर्ने समझदारी पत्रमा उल्लेख छ। हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले सरकारले नागरिकमा ऋणको भार नबोकाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसका लागि वैदेशिक ऋणलाई लगानीका रूपमा लिइने र ऋणको दायित्व सम्बन्धित परियोजनाको पुँजी निर्माणबाट बेहोर्ने नीतिगत कानूनी र व्यवहारगत संरचना निर्माण गर्दै जाने अर्थमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्थमन्त्री शर्माले समय र लागत कम गर्ने खालका पूर्वाधार विकासमा जोड़ दिन समेत आग्रह गर्नुभयो। कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले पूर्वाधार विकासका क्षेत्रमा लगानी बोर्डको जिम्मेवारीलाई थप परिभाषित गर्न समझदारीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले शोधनान्तर घाटा, व्यापार घाटा जस्ता संकट समाधान गर्न लगानीका क्षेत्रहरू र स्रोतहरूको खोजी गर्नुपर्ने आवश्यकता उठाउनुभयो। किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उद्देश्यले आयोजित विश्व वित्तीय सप्ताह वित्तीय शिक्षा तथा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइतबार सम्पन्न भएको छ। विश्व वित्तीय सप्ताह यही चैत्र 7 गतेदेखि 13 गतेसम्म वित्तीय शिक्षा तथा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू देशका प्रमुख 4 शहरका अतिरिक्त काठमाडौँमा आयोजना गरी मनाइएको हो। नेपाल धितोपत्र बोर्डद्वारा आयोजित विश्व वित्तीय सप्ताह अन्तर्गत धनगढ़ी, पोखरा, बुटवल र विराटनगरमा वित्तीय शिक्षा तथा सचेतना सम्बन्धी कार्यक्रमहरू सम्पन्न भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ। सप्ताहको अन्तिम दिन चैत्र 13 गते काठमाडौँमा वित्तीय साक्षरता सम्बन्धी प्रभात फेरी कार्यक्रम सम्पन्न गरी समापन गरिएको छ। समापन कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले सर्वसाधारणलाई बुद्धिमत्तापूर्वक निर्णय लिन सक्षम बनाउन वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू व्यापक रूपमा देशभर सञ्चालन गर्न निर्देशन दिनुभयो। कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले साताव्यापी कार्यक्रमहरूबाट बोर्डलाई लगानीकर्ताको हकित संरक्षण, बजारको विकास तथा विस्तारको लागि थप हौसला मिलेको बताउनुभयो। भारतका लागि नवनियुक्त राजदूत डाक्टर शंकर शर्माले लघु घरेलु तथा साना उद्योगले उत्पादन गरेका वस्तुहरूको अन्तर्राष्ट्रिय प्रवर्धनमा आफूले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण फुटबलमा थाइल्याण्डको क्लब चोनबुरी एफएफसँग पराजित भएको छ। चोनबुरी स्टेडियममा आइतबार भएको खेलमा नेपाललाई घरेलु टोलीले 3-1 अन्तरले हराएको हो। चोनबुरीका लागि फान्तामित प्रनाद, रेनाटो क्लिन र नाटोफोङ 1-1 गरे। नेपालका लागि दर्शन गुरूले 1 फर्काए। नेपालले यसअघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो, जसमा नेपाल 2-0 पराजित भएको थियो। एएफसी एसियन कप छनौटको तेस्रो चरणको तयारीका लागि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड गएको हो। एसियन कप छनौटमा नेपाल समूहमा रहेको छ। नेपाल रहेको समूहमा कुवेत, इण्डोनेसिया र जोर्डन रहेका छन्। नेपालको समूहको छनौट खेलहरू कुवेतमा आयोजना हुनेछ। छनौट खेलहरू जुन 8 देखि 14 हुनेछ। नेपालले जुन 8 जोर्डनसँग खेल्दै छनौटको शुरूआत गर्नेछ। दोस्रो खेलमा नेपालले जुन 11 कुवेतको सामना गर्नेछ। नेपालले जुन 14 इण्डोनेसिया विरूद्ध खेल्नेछ। 12 संस्करणको इटली गोल्ड कप आगामी चैत 19 गतिबाट हुने भएको छ। आयोजक राष्ट्रिय जागृति क्लबले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत 19 शुरू हुने जनाएको छ। इटली रंगशालामा आयोजना हुने प्रतियोगितामा ए डिभिजनका 3 सहित 8 सहभागिता रहनेछ। प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, मना वर्षादी क्लब, न्युरो टीम, झापा 11, मोरङ 11 र आयोजक राष्ट्रिय जागृति क्लब सहभागी हुँदैछन्। प्रतियोगितामा पाहुना टोलीको रूपमा कञ्चनजंघा एएफसी भारत र एभरनियर एएफसी क्यामरूनको सहभागिता रहने आयोजक क्लबका सदस्य कोविजंग कार्कीले जानकारी दिनुभयो। चैत 26 गतेसम्म चल्ने प्रतियोगिताको विजेताले 7 हात पार्नेछ भने उपविजेताले 3,50,000 प्राप्त गर्नेछ।
अझ एवं खेल समाचारका साथमा अब मौसम। आज प्रदेश 1 बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही। प्रदेश 1 का 1-2 स्थानमा मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.5 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 85%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:59 भयो भने सूर्यास्त भरि साँझ 6:19 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। 3 दिने नेपाल भ्रमणको अन्तिम दिन हिजो चिनिया विदेश मन्त्री वाङ यीद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता। द्विपक्षीय हितबारे हिजै विदेश मन्त्री वाङद्वारा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा स्थानीय तहको निर्वाचन तयारी र चुनावी गठबन्धनबारे छलफल। राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका राजनैतिक दललाई स्थानीय तहको निर्वाचनका लागि सम्बन्धित दलकै निर्वाचन चिन्ह दिने निर्वाचन आयोगको निर्णय, स्थानीय निर्वाचनका लागि 1,77,00,000 बढ़ी मतदाता कायम र रूस युक्रेन युद्धका कारण 38,00,000 बढ़ी मानिस युक्रेनबाट बाहिरिएको संयुक्त राष्ट्रसंघको तथ्याङ्क, रूससँग वार्ता गर्न आफ्नो देश अझै तयार रहेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाई। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार, सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।